यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। चीनको तिब्बतमा आज बिहान गएको 6.8 म्याग्निच्युडको भूकम्पमा परि मृत्यु हुनेको संख्या 126 पुग्यो। नेकपा एमाले केन्द्रीय कमिटी बैठकद्वारा सुशासन, विकास र समृद्धिको अभिभार पूरा गर्न राजनीतिक स्थायित्वको प्रतिबद्धता सहित विभिन्न 14 प्रस्ताव पारित। 6 महिने संगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने नेकपा माओवादी केन्द्रीय समिति बैठकको निर्णय। अमेरिकाको विभिन्न क्षेत्रमा भएको अत्यधिक हिमपात पछिको चिसोका कारण 5 जनाको मृत्यु र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्रीद्वारा नगद पुरस्कार सहित सम्मान। समाचार अब विस्तारमा। नेपाल चीन सीमा क्षेत्रको चिनिया सिजाङ स्वायत्त क्षेत्रको डिंगी काउन्टीमा आज बिहान गएको 6.8 म्याग्निच्युडको भूकम्पमा परि मृत्यु हुनेको संख्या 126 पुगेको छ। भूकम्पमा परि अन्य 188 जना घाइते भएका छन्। भूकम्प गएको केही घण्टामा 40 भन्दा बढ़ी पराकम्प गएको भूगर्भविदहरूले बताएका छन्। भूकम्पको केन्द्रबिन्दु सिगाजे शहरको डिंगी काउन्टीमा रहेको थियो। भूकम्प प्रभावित क्षेत्रमा 3,400 भन्दा बढ़ी उद्धारकर्ता र 340 भन्दा बढ़ी स्वास्थ्यकर्मी पठाइएको छ। भूकम्प प्रभावित क्षेत्रमा न्यूनतम तापक्रम -8 डिग्री रहेको र -18 डिग्री सेल्सियससम्म रहने पनि त्यहाँका मौसमविदहरूले बताएका छन्। चीनका राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ। साथै उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्थापन गर्न पनि आग्रह गर्नुभयो। भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत नेपालको पूर्वी भाग तथा भारत, भूटान र बंगलादेशमा समेत महसुस गरिएको थियो। गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङ लामो गाउँपालिकाको 2 घरमा क्षति पुगेको छ। थुलुङ दूधकोशी 7 देउसा लुरुवाका 50 वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गा माटोको गारो र ढुङ्गाकै छानो भएको 2 घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। खुम्बु पासाङ लामो गाउँपालिका 5 हेलाजुङ बस्ने आङ निमा शेर्पाको ढुङ्गा माटो र टिनको छानाको 2 घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ। क्षतिबारे एकिन विवरण आउन बाँकी छ। यसैगरी संखुवा सभाको भोटेखोला गाउँपालिका 1 एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्स मार्फत भूकम्पमा ज्यान गुमाएका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति पौडेलले दुःखद घड़ीमा नेपाल सरकार, चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गर्नुभएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत दिनुभएको सन्देशमा चीनका राष्ट्रपति सी जिनपिङ चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। सन्देशमा उहाँले छोटो समयमै जनजीवनलाई सामान्य बनाउन मित्र राष्ट्र चीनलाई सफलता मिल्नेछ भन्ने पूर्ण विश्वास लिएको उल्लेख गर्नुभएको छ। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत भूकम्पमा परि ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्नुहुँदै चीनका राष्ट्रपति र चीनिया जनताप्रति समवेदना एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डाक्टर लोकविजय अधिकारीले पटक पटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्न नमिल्ने बताउनु भएको छ। पटक पटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भन्नुहुँदै उहाँले भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उल्लेख गर्नुभयो। नेकपा एमालेको 8 केन्द्रीय कमिटी बैठक सुशासन, विकास र समृद्धिको अभिभार पूरा गर्न राजनीतिक स्थायित्वको प्रतिबद्धता सहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ। ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कमिटिको बैठकले समसामयिक 14 प्रस्ताव पारित गरेको हो। बैठकद्वारा पारित प्रस्तावले राष्ट्रिय हितको रक्षा, सामाजिक आर्थिक रूपान्तरण, सुशासन, स्वरोजगार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिताको सुनिश्चितता, बाढ़ी पहिरो, भूकम्पबाट पीड़ितको पुनर्निर्माण, पुनस्थापनाका कार्यमा तीव्रता दिन, मिथ्या सूचना प्रचारलाई रोक्न नियामक निकायका भूमिका थप प्रभावकारी बनाउन सरकारसँग संकल्प र आग्रह गरेको छ। संचारकर्मी संघको कुराकानीमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको बैठकले निष्कर्ष निकालेको बताउनुभयो।
मूल राजनैतिक दलहरूको नेतृत्वमा 7 सहभागी भएर बनेको सरकारले केही महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको कुरा र केही पार्टीले गर्नु फोकस गर्नुपर्ने कामहरू, खास गरिकन सुशासन डेलिभरीका सन्दर्भमा फोकस गर्नुपर्ने केही कामहरूका बारेमा सरकारलाई यथेष्ट सुझाव र सल्लाह दिएको छ र सत्तारूढ दलहरू बीचको आपसी विश्वास समझदारी अझ सुदृढ होस् र यो सरकार ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास, समृद्धिको अभिभावक पूरा गर्न र राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ।
बैठकले सत्तारूढ दलहरू बीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ़ बनाउँदै सरकारलाई प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै विकास र समृद्धिको अभिभावक पूरा गर्न, राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको प्रमुख गौतमले जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रको आज सम्पन्न केन्द्रीय समिति बैठकले 6 संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। काठमाडौँमा आज सम्पन्न माओवादी केन्द्रको 6 केन्द्रीय समितिको बैठकले 6 संगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पारित गरेको हो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि 3 छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले प्रत्यक्ष निर्वाचित राष्ट्रपति निर्वाचन प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिलाको 50% र दलितको 13% राज्यका निकायमा पहुँच सुनिश्चित गर्नुपर्ने र मुस्लिमलाई विशेषाधिकार दिनुपर्ने लगायतका कुरालाई मध्यनजर गरी संविधान संशोधन हुनुपर्ने प्रस्ताव पारित गरेको प्रवक्ता सापकोटाले बताउनुभयो।
जनतासँग माओवादी भन्ने नाराका साथ अभियान चलाउने निर्णय भएको छ। जब सब मोर्चाहरूको सबैको सम्मेलन 6 गर्ने भन्ने भएको छ। अब दोस्रो यदि संविधान संशोधनै गर्ने हो भने अग्रगमनको लागि, परिवर्तनको लागि, जनताको अधिकार बढाउनका लागि र जस्तै उदाहरणको लागि महिलाको 33% बढाएर 50%, दलितहरूको चाहिँ 13% जनसंख्या छ, राज्यका सबै निकायमा 13% हुनु पर्यो, मुस्लिमको विशेष
बैठकले आवश्यक तयारी पूरा गरी फागुन 1 हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान सञ्चालन गर्ने, आगामी वैशाखमा हिमाली र मध्य पहाड़ी क्षेत्रलाई जोड्ने गरी मध्य पहाड़ी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र विचार, कार्ययोजना र भावनात्मक रूपमा एकता कायम गर्न बैठक सफल भएको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भेट गर्नुभएको छ। सभापति देउवा निवास बुढा नीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले चाँडै राष्ट्रिय जनसंख्या नीति ल्याउने तयारी गरेको बताउनु भएको छ। जनसंख्या र विकास बीच पारस्परिक अन्तर्सम्बन्धबारे नीति निर्माता एवं सरकारवालाहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई आज कैलालीको धनगढ़ीमा सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले जनसंख्या घट्दै गरेको सन्दर्भमा सरकारले समय सापेक्ष राष्ट्रिय जनसंख्या नीति ल्याउन लागेको बताउनुभयो। आज धनगढ़ीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सरकार आम नागरिकले सहज र सुलभ रूपमा औषधि उपचार पाउन् भन्नेतर्फ गम्भीर रहेको बताउनुभयो। उहाँले सेती प्रादेशिक अस्पतालमा 10 वार्डको सिकल सेल एनिमियाको उपचार कक्ष स्थापनाका लागि संघीय सरकारले सहयोग गर्ने बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषय कार्यक्रममा महामन्त्री थापाले सबै तहका सरकारले 3 वर्षभित्र प्रभावकारी सेवा प्रदान गरेर मतदातालाई उत्साहित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। बाँकेको परसपुर गौघाट सड़क खण्ड स्तरोन्नतिको कामले गति लिन नसक्दा स्थानीयले शास्ति भोगिरहेका छन्। निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण सड़क स्तरोन्नतिको कार्य अलपत्र परेको सरकारवाला बताउँछन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाको परसपुर र खजुरा गाउँपालिकाको गौघाट जोड्ने 10 किलोमिटर सड़क कालोपत्री गर्ने कार्य अल्पत्र छ। समय सीमा घर्किसक्दा पनि कामले गति लिन नसकेपछि स्थानीयवासी बेला बेलामा आन्दोलित समेत हुने गरेका छन्। स्थानीय केशव शर्मा:
परसपुर गौघाट सड़क खण्डको लामो समयदेखि सड़क निर्माण हुन सकिराखेको छैन। ठेक्का भइसकेको र इस्टिमेट भइसकेको तर पनि ठेकेदारको लापरवाही र सड़क निर्माण कार्यालयको लापरवाहीका कारण 5 वर्षदेखि यो बाटो अल्पत्र परिरहेको छ।
कम्पनीले सड़क स्तरोन्नतिमा चासो नदिँदा दुर्घटनाको जोखिम पनि बढ़ेको छ। स्थानीय तथा सरकारवाला निकायको चर्को दबावका कारण पछिल्लो समय निर्माण कम्पनीले चासो दिए पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। स्तरोन्नतिका लागि भन्दै यसअघि गरिएको पीच समेत भत्काइएपछि यात्रा कष्टकर बनेको स्थानीयहरू बताउँछन्। यात्रुले धूलो र हिलोको सामना गरिरहेका छन्। सूरज कुमार यादव र फूलदेवा खटी:
2 वर्ष अघि यो बाटो बीचबीचमा चाहिँ फुटिहाले थियो, बनाउनलाई बीच बाटो पनि भत्काइदिए, बाटो पनि बन्न सके छैन, धुलो ढुङ्गा हिलो सबै हामी खायौँ झेलेम।
यसरी 2 साल भइगयो है, नै बनत है, आवै जाइमा समस्या होत है, बच्चे फिर जात है पढे लिखे, फिर साइकिल नै चलाइ पावत है, पथरामै है।
सड़क डिभिजन कार्यालय नेपालगंजले भने ठेकेदार कम्पनीको लापरवाहीले समस्या निम्तिएको बताएको छ। सड़क स्तरोन्नतिका लागि दिइएको 2 वर्षको समयावधि बितिसक्दा समेत सोचे अनुरूप भौतिक प्रगति हुन नसकेको सड़क डिभिजन कार्यालयले जनाएको छ। इन्जिनियर टोपेन्द्र खड्का:
सम्झौता 2079/1/25 भएर 81/25 गते निर्धारित समयमा सिद्धिनु पर्ने, यस्तो विविध कारणले गर्दाखेरि चाहिँ त्यसमा सकिने कुनै सम्भावना नदेखे हुनाले पछि गएर हामीले फेरि यसलाई 82/31 गतेसम्म यसको म्याद बढाएको छौँ।
संघीय सरकारले कन्काई गणपति जेबीसँग 13,43,24,000 लागतमा परस्पुर गौघाट सड़क निर्माणको काम 2 वर्षभित्र सक्ने गरी 2079/1/25 ठेक्का सम्झौता गरेको थियो। तर सड़क स्तरोन्नतिको अवस्था अझै दयनीय छ। यसमा सरकारवालाले चासो बढ़ाउन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
हजुर दर्शन:
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको विभिन्न क्षेत्रमा परेको अत्यधिक हिमपात पछिको चिसोका कारण मृत्यु हुनेको संख्या 5 पुगेको छ। हिमपातका कारण करिब 2,300 उडान रद्द भएको बीबीसीले जनाएको छ। अमेरिकाको पूर्वी तटमा अत्यधिक हिमपात र चिसो बढ़दै गएपछि 7 राज्यमा आपतकालीन घोषणा गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले विकास सहायता परिचालन नीति 2081 को मस्यौदा तयार पारेको छ। बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्य सहित विकास सहायता परिचालन नीति 2081 को मस्यौदा तयार पारेको अर्थ मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा भएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व र संघीय प्रणाली अन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकता अनुरूप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न विकास साझेदारसँग साझेदारीमा काम गर्ने, जलवायु वित्त मार्फत जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिने र आवधिक योजना हासिल गर्न स्रोत साधन परिचालनमा सहयोग लक्ष्य निर्धारण हुने अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार सहित सम्मान गर्नु भएको छ। मंगलबार युवा तथा खेलकुद मन्त्रालयले खेल नियमावली अनुसारको पुरस्कार प्रदान गरेको हो। गत मंगिर 28 गते बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय पदक विजेतालाई पुरस्कार रकम वितरण गर्ने निर्णय गरेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिक्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने कामना गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाड़ीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिनुभयो। पुरस्कार पाउनेमा दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनशीपको उपविजेता नेपाली टोली, एसिया कराते च्याम्पियनशीपमा रजत पदक विजेता खेलाड़ी एरिका गुरूङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र काबा बीच भलिबल तथा पुरूष भलिबल प्रतियोगितामा विजेता छन्। अन्तिम 12 मिनट सम्हालिन नसक्दा हिमालयन शेर्पा फुटबल क्लबले एन्फा यु सुर युथ लीगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग अङ्क बाँडेको छ।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी र कोशी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहनुको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चीनको तिब्बतमा आज बिहान गएको 6.8 म्याग्निच्युडको भूकम्पमा परि मृत्यु हुनेको संख्या 126 पुग्यो। नेकपा एमाले केन्द्रीय कमिटी बैठकद्वारा सुशासन विकास र समृद्धिको अभिभार पूरा गर्न राजनैतिक स्थायित्वको प्रतिबद्धता सहित विभिन्न 14 प्रस्ताव पारित। 6 महिने संगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने नेकपा माओवादी केन्द्रीय समिति बैठकको निर्णय। अमेरिकाको विभिन्न क्षेत्रमा भएको अत्यधिक हिमपात पछिको चिसोका कारण 5 जनाको मृत्यु र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्रीद्वारा नगद पुरस्कार सहित सम्मान। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।